नमस्कार, उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी सुबिन भट्टराईको उपन्यास सायाको अन्तिम श्रृंखला लिएर आइपुगेका छौं। गएको साता हामीले यसको दशौं श्रृंखला वाचन सुन्यौं र आज हामीले एक श्रृंखला पूरा पनि वाचन गर्ने पृष्ठहरू बाँकी छैनन्। जम्मा छ पृष्ठ मात्रै बाँकी छ, यसको वाचन सुन्छौं र त्यसपछि सुबिन भट्टराई पनि आइसक्नु भएको छ कुराकानीको लागि। यसै उपन्यासबारे तपाईँका जिज्ञासा र उहाँको लेखक जीवनबारे पनि कुराकानी गर्छौं। सुरुवातमा हामीले सायाको एघारौं श्रृंखला वाचन गर्छौं। गएको साता दशौं श्रृंखलासम्म पुग्दा अतीतलाई सायाले काठमाडौँ बोलाएकी थिइन् र त्यसपछि एयरपोर्टबाट सिधै अतीतलाई लिएर आफ्नो घरमा पुगेकी छिन्। अतीत अलिकति नर्भस जस्तो भएका छन् र उनी बाथरूम पसेका छन्। हेरौं के हुन्छ आज एघारौं तथा अन्तिम श्रृंखला वाचन सायाको। अब सुरु 219 पृष्ठबाट। उसले मलाई बाथरूमतर्फ इसारा गर्दै जान भने बाथरूम छिर्नासाथ मैले उलुक्क भमिट गरेँ। चुकुल लगाउने धैर्य पनि भएनछ, अमिलो गयो। सायाले विचार गरिरहेकी रहेछ। भित्रै छिरेर मेरो टाउको थिचिदिन लागि। कनी कनी दुई तिन पटक गरेपछि अनुहार अलिकति उज्यालियो। फ्रेस भएँ। लेमन टी खान्छौ, बनाइदिउँ, उसले प्रश्न गरे। मैले खान्छुको भावमा टाउको हल्लाएँ। घरमा कोही छैन, सोधौँला भन्ने लागेको थियो, तर अगाडि साया थिएन। वास्तवमा म त्यहाँ किन थिएँ मलाई त्यो पनि थाहा थिएन। सबै कुरा सोध्नु थियो, फुर्सद पनि थिएन। केही बेरमा साया किचनबाट आई, हातमा दुई कप लेमन टी लिएर। घरमा कोही छैन, मैले सोधेँ। हुनुहुन्छ, उसले भने। बाबा माथि बेडरूममा हुनुहुन्छ, आराम गरिरहनु भएको छ। मम्मी पनि माथि बाबासँगै हुनुहुन्छ। के भएको बाबालाई? दोस्रो प्रश्न। हार्ट अट्याक भएको थियो, बेड रेस्टमा हुनुहुन्छ। कहिले? यो पनि सोध्नु नै थियो। म ओस्लोमा हुँदा नै चियाको कप टेबलमा राखेँ। मलाई मेरो अर्को प्रश्नको उत्तर पनि पाए चाहिँ लाग्यो। म ओस्लोदेखि सायाको बाउलाई हेर्न आएको रहेछु सायद। यो सोचिरहेका होलाउ तिमीलाई मैले किन बोलाएको, उसले पनि चियाको कप टेबलमा राख्दै भने। मैले होको भावमा टाउको हल्लाएँ। बाबाले नै भेट्न खोज्नु भयो तिमीलाई, नजर भुइँतिर लैजाँदै भने हिँडमाथि। ऊ उठी, मलाई पनि उठ्ने दबाब दिँदै मासतिर जान मलाई आफ्नो पछि लगाई। म उसको पछि पछि लागे। कोठामा दयामान खाटमा ब्ल्याङ्केट ओढेर ढल्किरहेका थिए। सायाकी आमा छेउमा सोफामा पल्टिरहेकी थिइन्। मलाई देख्नासाथ दुवैजना जरक जुरुक गर्न लागे। आँखा जुड्ने बित्तिकै दुवैलाई पालैले नमस्ते गरे। सायाकी आमाले आफ्नो अघिल्तिरको सोफा देखाउँदै बस्न भनिन्। म निसङ्कोच बसेँ। धनगढीबाट पहिलोपल्ट दयामानलाई भेट्न आउँदाको स्थितिमा चाहिँ सोफा भाँचिएला कि भनेर सतर्क भई बस्न आएन। निकै हिम्मत पलाएछ। आखिरमा उसै पनि सायालाई मैले गुमाइसकेँ भनेर आँट आएको हुँदो। बसिसकेपछि दयामान सुतिरहेको सिरानी उनकी श्रीमतीले अलिकति ठडाइदिन्। दयामान झन मजाले अडेस लागे। एकपल्ट मुसुक्क हाँसे, यसो भनौँ हाँस्ने प्रयास गरे, तर खुलेर हाँस्न सफल भएनन्। दारी बढेर लामा लामा भएका रहेछन्। निकै शिथिल देखिन्थे उनी। एकछिनसम्म दायाँ बायाँ हेरे, केही बोल्न खोजिरहेका थिए सायद, सुरु गर्न जानेनन्। सबै कुरा थाहा पाएँ। निकै बेरपछि दयामान निकै गलेको आवाजमा भन्न लागे, धनगढीमा बिहा पनि भइसकेको रहेछ, ओस्लोमा सँगै बस्ने कुरा पनि सबै थाहा भयो। सायाको सिमेन्टो लगाएर सोफामा बसिरहेकी थिए। सायाकी आमा पनि लगभग आफ्नै छोरीकै पोजिसनमा थिइन्। बुढा भन्दै गए, यति सबै कुरा भइसकेपछि हामीले त्यस्तो धेरै आपत्ति गर्ने ठाउँ पनि छैन। अब यहाँको सोसाइटी, हाम्रो नातो नालो सबैसँग विद्रोह गर्ने खालको हिम्मत त मसँग छैन। सायासँग पनि बुझे, बाहिरतिरै सेटल हुने भने त्यसो हुँदा ठिकै होला, आखिर हामी हाम्रा सन्तानका दुश्मन होइनौँ। बुढाले पानी खान खोजे, चाहेकी आमाले थर्मसबाट बुढालाई पानी सारेर दिए। गिलासबाट बाफ उडिरहेको थियो। बुढाले तीनचोटि सुरुप पारेपछि भन्न थाले, बिहाको विधि चाहिँ पुरा भएको भए राम्रो हुन्थ्यो, यहाँ त सम्भव छैन। अब यस्तो अवस्थामा हामी फेरि उता आउन सम्भव भएन। एउटा मन्दिरमा गएर कम्तीमा आवश्यक विधि चाहिँ पुर्याउनु भयो भने हामीलाई शान्ति मिल्ने थियो। म बुढाका कुरा चुपचाप सुनिरहेको थिएँ। प्रतिक्रिया के दिने केही सुझिरहेको थिएन। बुढाले तीनचोटि सुरुप पारेपछि भन्न लाग्यो, म बुढाका कुरा चुपचाप सुनिरहेको थिएँ। बुढा भन्न थाले, यो जातवाद वास्तवमै भन्यो भने हामी पनि यसको पक्षमा होइनौँ, तर सोसाइटीमा सबले मान्छन्। खासमा भित्रभित्रै पनि कसैलाई मन पर्दैन, अर्कोले के भन्ला भन्ने मात्र हो सबैलाई। अरूको घरमा कसैले इन्टरकास्ट गरेको चाल पाए खिस्सी गर्ने हुन्, आफ्नो घरमा भए रुने कराउने हुन्। सब सिस्टम नै यसै गरी चलिरहेको छ। म मुस्कुराउने प्रयत्न गर्दै बुढालाई रेस्पोन्स दिइरहेको थिएँ। के बोल्ने पटक्कै आएन। बुढाका कुराले रोमाञ्चित भने निश्चय पनि भएको थिएँ। गुमाइसकेकी साया फिर्ता पाउँदै थिए। मन त्यसै पुलकित भएर आएको थियो। बढी उत्साह भएर होला शरीर काँप्न लाग्यो, शरीरभरि काँडा उम्रन लागे, सायातिर अनुहार लगे। ऊ भने गम्भीर नै थिए, सायद उसलाई थाहा भइसकेको हुँदो। आफ्नो भागको रोमाञ्चकता उसले पहिल्यै अनुभव गरेर सिद्धाइसकेकी हुन्थ्यो। एउटा काम चाहिँ गर्न अनुरोध गर्छु, मिल्छ भने मात्र भन्नुहोला। बुढाले मलाई के हराउन लागेको नि, खाटमा एकपल्ट सिरानी मिलाउँदै भने। हजुर, मैले पनि सोफामा आफ्नो जिउ मिलाउँदै भने। एकचोटि मिल्छ भने तपाईँको बुबाबामासँग भेट गराइदिनुहोला, हामी अभिभावकहरूले पनि एक आपसमा चिनिन जरुरी छ। मैले हुन्छ भने, बुढाका भन्ने कुरा सकिए। मलाई सायाले आफ्नो रुममा लिएर गई, बुढाबुढीकै आदेश अनुसार। मन फेरि सम्हालिन सक्नुको भएर आयो। उसको कोठामा पुग्नासाथ पाखुरामा समातेर उसलाई एकटकले हेरेँ। ऊ पनि आँखाबाट आँसु तप तप चुहाउन थाले। निकै बेरसम्म हामी अँगालोमा रोइरह्यौँ, तर त्यो अवस्थामा त्यसरी रुनु संसारको सबभन्दा उत्कृष्ट रुवाई हुँदो। आँसु मानौ शरीरको कोष कोषबाट फुटेर आँखासम्म आइरहेको थियो। हजारौँ आँसु मान्न आएको मजा त्यो रुवाईमा थियो। यस्तो रुवाई रुन पाइन्छ भने म हजारौँ खुसीको हत्या गर्न सक्थेँ। ऊ मेरो छातीमा लपक्कै टाँसिएकी थिए। उसको तातो आँसु बगेर मेरो छातीलाई भिजायो। त्यसरी भिज्नु पनि मजा आयो। साया मसँग टाँसिएर रोइरहेकी थिए। पहिलोपल्ट मलाई उसलाई रोक्न मन लागेन। पहिलोपल्ट मलाई लागेन म उसको आँसु पुछिदिउँ। उसले अन्तिम पटक आँसु पुछ्दै भने, अति तिमीलाई थाहा छ संसारमा सबभन्दा भाग्यमानी मै हुँ जस्तो लाग्छ। म यसकारण भाग्यमानी छु, म त्यो व्यक्तिलाई प्रेम गरिरहेको छु जसले संसारमा सबैभन्दा धेरै प्रेम मलाई गर्छ। रुन पुगिसकेपछि म जिस्किने मुडमा पुगेँ। त्यसै क्रममा मैले उसलाई भने, के कारणले बुढाको दिमाग ठिक ठाउँमा आएछ त साया? माइन्ड योर ल्याङ्ग्वेज है मिस्टर। सायाले चोरी औँला मतिर ठाडो देखाउँदै भने, उसलाई थाहा थियो म जिस्किरहेको छु। उसले पनि जिस्किने शैलीमा भने, मैले थप फन्नी हुन खोज्दै भने, हाम्रो आदरणीय पूजनीय प्रिय स्नेही ससुराज्यूमाथि यत्रो परिवर्तन आउनुको रहस्य के रहेछ त म्याडम? ऊ मुसुक्क मुस्काई अनि भनी, त्यो त मलाई पनि थाहा छैन, तर बाबा अस्ति मसँग रुनुभयो, म पनि खुब रोएँ। गोई काँसु हुन् कि बुढाका? प्याच्च फुत्किहाले मुखबाट। उसले सिरियसली आँखा तरी। म मेरो बाबालाई चिन्दिन र तिमीले त्यसो भनिराख्नुपर्छ? आँखा तर्दै भने उसले, सरी, कान्छ माथि टोपाले।
जागी है रतियां, बाकी है बतियां।
बेलुकी बुबालाई फोन गरेर अर्को दिन आमालाई पनि लिएर आउन आग्रह गरेँ। त्यसै दिन फर्किने गरी बुबा मान्नुभयो। साया र म गएर रिसिभ गरेर ल्यायौँ उहाँहरूलाई। औपचारिक कुरा बाहेक केही भएन, परिचयको आदान प्रदान जस्तो मात्र भयो। बुवाहरूसँग समय पनि धेरै थिएन। बेलुकी साया र म नै गएर उहाँहरूलाई बिदा गऱ्यौँ। दुई दिन ससुराली घर बसेपछि हामी ओस्लो फेऱ्यौँ। सायाका आमा बाबाको कुरा मान्नलाई केही साथीहरू भेला पारेर विधिपूर्वक बिहा पनि गऱ्यौँ र बुढाबुढीलाई भिडियो पनि पठाइदियौँ। र यसरी साया मेरी सामाजिक पत्नी बनी। ऊ फेरि दुलही भई, उसको सिउँदोमा फेरि सिन्दुर हालियो, गलामा फेरि पोते लगाइयो, ऊ फेरि विवाहित भई, ऊ फेरि साया साक्य शर्मा भई, ऊ फेरि मेरी भई। दयामान साक्यले काठमाडौँ बोलाएर कुनै किसिमको झेरी गरेनन्। भनिन्छ मुखमा नहालुन्जेल खाएँ भन्नु हुँदैन, अब खाएँ भन्न सकिने स्थिति आइसकेको थियो। दुवै घर हाम्रो बिहामा सन्तुष्ट भएको थियो। योभन्दा खुसीको कुरा के हुनु? मैले फेसबुकमा लेखिदिएँ, अतीत शर्मा इज म्यारिड टु साया साक्य फिलिङ ह्याप्पी। सायाले पनि रिलेसनसिप स्टाटस चेन्ज गरे, निच्च दाँत देखाएको स्माइली सहित, अनि दुवैले आफ्नो प्रोफाइल पिक्चर पनि चेन्ज गर्यो। र यसरी सकियो उनीहरूको प्रेम कथा। अतीत आउँदा सुरुमा एक्लै आएको थियो। ऊ एक्लै आएको देखेर मैले सोधिहालेँ, साया खोइ? ऊ पनि तपाईँसँग भेट गर्न हिजोदेखि उत्साही थिए। अतीतले भन्यो, काममा गएकी छे, तपाईँलाई भेट्न मन छ भन्दै थिए। अहिले यहाँ आउँदिन? खिन्न हुँदै सोधेँ। तपाईँलाई टाइम दिइसकेको हुनाले म चाहिँ टाइममै आएको। उसले भन्यो, नभए सँगसँगै आउनेवाला थियौँ, ऊ आउँदै होली। यति भनिसकेर उसले एक फेर मोबाइल झिकेर डायल गर्यो। उसले आधा घन्टामा आउने बताए। हामीले एक एक कप कफी र एक एक कप हट लेमन पनि खान पायौँ। चुरोटलाई पनि हामीले कफी र हट लेमनको कम्पनीबाट छुटाएनौँ। आधा घन्टामा साया पनि आई। साया पहिलेभन्दा अलिकति दुब्लाएर होला, अलिक अग्ली देखिए। ऊ मलाई देख्नासाथ परेबाट आफ्ना सेता दाँत देखाउँदै आई। बस्दै गर्दा उसलाई जिस्काएँ, के हो जिरो फिगर बनाउने लहर चल्यो कि के हो तिमीलाई? खुब, उसको यस्तो उत्तर आयो। अब अर्कोचोटि भेट्नुभयो भने मोटाएर ढोई बनेको देख्नु होला। किन त्यस्तो, केही स्पेसल छ र? प्रेग्नेन्ट छे, अतीतले मेरो कानमा सुटुक्क भन्यो। एक फेर हाँस्यौँ। सायाले अलिक ठुलो स्वरले मतिर हेर्दै भनी, हामीले तपाईँलाई बिहामा कति खोज्यौँ, किन त्यस्तो लापता? मैले आफू लापता हुनुको जवाफ दिएँ। त्यसपछि मात्र उनीहरूले आफ्नो कथाको थालनी गरे। मेरो नै हट थियो सायाका सामान्य मात्र सबै कुरा सुन्ने, त्यसो भए मात्र कथा सम्पूर्ण एकतर्फी हुने छैन। यसको अर्को प्रमुख कारण के पनि थियो भने दुवैजनासँग बसेर सुन्नुको मजा नै अर्कै थियो। करिब दुई घन्टाको बसाइपछि हामीले छुट्टिनुपर्ने आवश्यकता बन्यो। निस्कँदै गर्दा सायाले मलाई जिस्क्याउने हेतुले भने, अनि राइटर साहेब, हाम्रो लभ स्टोरी त जम्मै सुन्नुभयो, यहाँको लभ स्टोरी चाहिँ कहिले सुन्न पाइन्छ? अतीत पनि मुसुक्क हाँस्यो। धेरैका प्रेमकथा सुन्दा सुन्दा अभ्यस्त भइसकेको म आफ्नो प्रेमकथा सुनाउने हैसियत राख्न सक्दिनँ थिएँ। म प्रेममा थिइनँ। प्रेम गर्नु र प्रेमका कुरा लेख्नु फरक फरक अनुभव रहेछन्। साँच्चैकै घिउ खानु र घिउ खाएको हात सुँग्नु जस्तै। जवाफमा केही भन्नु थियो, मैले भने सुनाउला नि कुनै दिन, सम्भवतः अर्को पटक भेट हुँदा। पक्का है त? सायाले भने। अन्तिम पटक हक गऱ्यौँ। हेर्दा हेर्दै उनीहरू मेरो आँखाबाट ओझेल भइसकेका थिए। धेरैका प्रेमकथा सुनियो, केहीका लेखियो, सबै आफ्ना प्रेमकथालाई खतरा भन्छन्। मलाई लाग्थ्यो सबै प्रेमकथा खतरा होइन, प्रेम आफैमा खतरा कुरा हो। निश्चय पनि उनीहरूको प्रेमकथा पनि खतरा हुँदो हो। अब मलाई पनि आफ्नै एउटा प्रेम कहानी बनाउनु छ, कमसेकम अर्को पटक उनीहरूलाई सुनाउन। सायाको 11 श्रृङ्खला लामो वाचन 227 पृष्ठमा आएर अब पूरा भएको छ। अब पालो यसका लेखक सुबिन भट्टराईसँग कुराकानी गर्ने। एकछिनमा हामी कुराकानी ल्याउँछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी सुबिन भट्टराईको उपन्यास सायाको वाचन पूरा गरिसकेर सायाका लेखक सुबिन भट्टराईसँगै आइपुगेका छौं। तपाईँले यो कार्यक्रम उज्यालोको मोबाइल एप्लिकेशन UJYAALOबाट सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ। हामी आजको कार्यक्रममा सायाका लेखकसँग अब कुराकानी अगाडि बढाउँछौं। सुबिनजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धेरै धेरै धन्यवाद।
हाम्रो 11 श्रृङ्खला लगाएर सायाको वाचन पूरा भइसक्दा तपाईँले पक्कै पनि सुन्नुभयो होला भन्ने मलाई लाग्छ। केही श्रृङ्खलाहरू सुन्न भ्याउनु भयो होला?
मैले अधिकांश श्रृङ्खलाहरू सुने र त्यही सायाको वाचन सुनेरै आनन्दको निन्द्रा पनि पऱ्यो भनौँ। शुक्रबार शुक्रबार रमाइलो लाग्यो मलाई।
सायाको लेखिसक्नको लागि तपाईँलाई कति समय लागेको थियो?
मलाई 3 महिना पुरा लाग्यो। मलाई हजुर 3 महिना चाहिँ मैले पुरा भनौँ न फुल टाइम नै जस्तो लेखेँ।
दिनभरि जस्तो
बसेर अफिस टाइम बनाएर 10-4 बनाएर बिचबिचमा अब एकछिन ब्रेक गऱ्यो होइन, जस्तो अफिसमा काम गरेँ त्यस्तै गरेर शनिबार चाहिँ छुट्टी राखेँ आफैलाई। त्यो हिसाबमा 3 महिना लगाएर लेखिसकेँ।
अनि लेख्छु भन्ने बित्तिकै दिमागमा भर भर फुर्थ्यो?
जस्तो एउटा प्लट चाहिँ बनाइन्छ, के लेख्ने भन्ने चिजमा चाहिँ अगाडि नै हामी क्लियर हुन्छौँ। त्यो क्लियर भइसके पछाडि कुन च्याप्टरमा कति शब्द खर्च गर्ने त्यो एउटा प्लान बन्छ। त्यो प्लान बनिसके पछाडि हामी त्यो भनौँ न आज म के लेखिरहेको छु होइन, जस्तो भोलि के लेख्ने भन्ने चिज अब बेलुका सुत्ने बेलामा, बिहान उठ्ने बेलामा, अथवा यता घुम्दा डुल्दा त्यो बनिरहेको हुन्छ दिमागमा बिस्तारै बिस्तारै। त्यही चिजलाई अलिक पोख्दै जाने हो र चाहिँ किताब तयार हुने हो।
समर लभ लेखिरहँदाखेरि म पछि साया पनि लेख्नुपर्छ भन्ने रै ठाउँ छोड्नु भएको थियो कि?
मैले ठाउँ छोडेकै होइन, मैले समर लभ एउटा कम्प्लिट किताब भनेर लेखेको। त्यो किताबको इन्डिङ चाहिँ अब मैले पढेका लभ स्टोरीहरूमा प्राय कि ह्याप्पी इन्डिङ हुन्छ कि ट्राजिक इन्डिङ हुन्छ, मलाई दुवै इन्डिङ गर्न मन लागेन। समर लभ न ह्याप्पी थियो न ट्राजिक, काइन्ड अफ ट्राजिक चाहिँ थियो तर ह्याप्पी त भन्नै मिलेन होइन। तर मैले चाहिँ ओपन इन्डिङ भनेर राख्न खोजेको थिएँ। त्यो ओपन इन्डिङ नै अब पाठकहरूलाई कौतूहल त्यसले चाहिँ बढी दियो, त्यसले गर्दा नै पाठकहरूले चाहिँ यसको भाग 2 निकाल्नुपर्छ भन्ने आग्रह गर्नुभयो र मैले सायासम्मको यात्रा तयार गर्नु पऱ्यो।
समरलभभन्दा अगाडि फर्किँदा तपाईँको कथा कि पात्र भन्ने कथा सङ्ग्रह पनि छ। त्यति बेला लेख्दैदेखिबाट म यस्तो यस्तो बनाउन सक्छु, म यहाँसम्म पुग्छु भन्ने भिजन लिएर सुरु गर्नुभएको थियो?
थिएन, यत्रो भिजन त कहाँ लिन सक्नु। यो जुन ठाउँमा आइपुगेँ त्यो ठाउँको बारेमा कल्पना पनि म गर्न सक्ने अवस्था त्यो बेलामा थिएन। त्यो बेलामा खालि एउटा किताब चाहिँ मैले निकाल्नुपर्छ, एउटा चाहिँ ननिकाली त म मर्दिनँ भन्ने लागेको थियो र एउटा कथाकी पात्र कथा सङ्ग्रह मैले निकालेँ। त्यो निकालिसके पछाडि त्यसको रेस्पोन्सले गर्दाखेरि नेपालमा एउटा युथहरूलाई राम्रो लाग्ने खालको अथवा युथहरूलाई एट्र्याक्ट गर्ने खालको किताबको खाँचो छ भन्ने मलाई पर्यो। त्यसको आधारमा मलाई चाहिँ समर लभ भन्ने किताबको थिम आयो र मैले लेखेँ र मैले सोचेँ भन्दा पनि धेरै त्यसले त्यो चाहिँ किताबले काम गर्यो।
विक्रम सम्बत 2020बाट नेपालको साहित्य अथवा अझ विशेष आख्यान उपन्यासका पाटाहरू चाहिँ छर्लङ्ग हुँदै एकदमै एउटा धार बनाएर आएका थिए। 2050-60 दशकमा आइसकेपछि फेरि यो हाम्रो धार अलिकति फरक बाटोबाट हिँडेको थियो, त्यसभन्दा पनि भिन्न धारमा तपाईँले लेख्नुभएको छ। यसरी धार स्वाट्टै परिवर्तन गर्दाखेरि पनि तपाईँले फ्यान फ्लो चाहिँ पाउनुभएको छ, तपाईँलाई डर लागेन?
मलाई डर लागेन। मलाई डर किन लागेन भने मैले चाहिँ नि त्यो किताबबाट त ठुलो आशा राखेर अथवा चाहिँ नि यसले त ठुलो देशमा यो देशमा चाहिँ नि सबैले पढ्छन् यत्रो ठुलो हिट हुन्छ भन्ने चिज त्यो राखेको भए चाहिँ त्यसले अप्ठ्यारो हुन्थ्यो, किनभने मान्छेलाई चाहिँ नि धेरै आशा गर्दाखेरि र नपाउँदाखेरि चाहिँ त्यसले चाहिँ एकदम दुःख दिन्छ, मान्छेलाई पीडा हुन्छ। मैले त्यत्रो धेरै आशा राखेको, तर मैले समर लभ लेखिरहँदाखेरि मलाई के चाहिँ लागेको थियो भने यो किताबले एउटा तहल्का चाहिँ मचाउँछ, एक किसिमले एउटा हुम चाहिँ लिएर आउँछ, देशमा चाहिँ नि अलिक पढ्ने मान्छेहरू चाहिँ बढ्छन्, किताबलाई एप्रिसिएसन एकदम मिल्छ भन्ने चाहिँ मलाई लागेको थियो। तर लेभल त्यसको कतिसम्म जान्छ भन्ने चाहिँ मैले जस्तो अहिले गएँ नि त्यो हिसाबको चाहिँ मैले कल्पना कहिले पनि गरिनँ।
फ्यान फ्लो राम्रो भइदियो होइन?
हजुर,
फ्यान फ्लो राम्रो भयो, तर तपाईँले भने जस्तै पठन संस्कृति पनि विकास भयो, त्यति हुँदाहुँदै पनि यो आम मूलबाट हुन्छ नि साहित्यको, त्योभन्दा बाहिर गयो भन्नेहरू पनि छन् त्यसमा। बाहिर जाँदाखेरि मूलबाटोलाई छोडेको महसुस चाहिँ तपाईँलाई भएको छ कि छैन? ओहो, मैले छोडेँ मूलबाटो, म त गोरेटोतिर पो लागेँ अथवा अर्को बाटोतिर लागेँ जस्तो महसुस भएको छ कि छैन?
मैले नयाँ बाटो बनाएँ भन्ने चाहिँ मलाई लाग्छ, र त्यसमा मलाई अलिकति पनि पछुतो पनि छैन। अलि मलाई मैले किन त्यो अरू नै पुरानै बाटोमा म जान सकिनँ भन्ने मलाई लागेन। मलाई जहिले पनि एउटा कुराले आकर्षित गरिरह्यो, पछिल्लो समयमा साहित्यकार अमर नेपानेले एउटा भनाइ उहाँले भन्नुभएको छ, पहिलोचोटि साइकल बनाउने वैज्ञानिक हुन्छ, दोस्रोचोटि साइकल बनाउने मिस्त्री हुन्छ भनेर उहाँले भन्नुहुन्थ्यो। मलाई यो कुराले एकदम छोएको थियो। पुरानो कुरा नै रिपिट गर्ने हो भने त मिस्त्री भइन्छ, आफ्नो बाटो आफैले बनाउनुपर्छ, केही नयाँ चिज गर्नुपर्छ वैज्ञानिक हुने हो भने, धेरै ठुलो एप्रिसिएसन पाउने हो भने, मान्छेहरूलाई चाहिँ नि धेरैभन्दा धेरै मान्छेहरूलाई चाहिँ नि आकर्षित गर्ने हो भने र सफल हुने हो भने यो चिज चाहिँ गर्नुपर्थ्यो, र मैले गरेकोमा अहिले एकदम मलाई खुसी पनि छु। म खुसी पनि छु किन यस अर्थमा भने धेरै पाठकहरू अहिले लेखक भएका छन् र उहाँहरूले चाहिँ यो मेरो बाटो भनौँ न, मैले कोरेको बाटोमा म पनि तपाईँ जस्तै लेखक हुन चाहन्छु, म पनि यसरी लेख्न चाहन्छु, मलाई सल्लाह दिनु सुझाव दिनुहोस् भनेर उहाँहरू आउनुहुन्छ भने त्यो बाटोमा अरू पनि आउन खोज्दै हुनुहुन्छ र उहाँहरूलाई मैले एकदम हृदयदेखि स्वागत पनि गरिरहेको छु।
प्रशंसा त अब धेरै नै छ, मैले आफैले पनि मेरो फेसबुक पेजहरूमा पनि तपाईँको प्रशंसा गरेर आइरहेको छ। आलोचना तपाईँलाई कस्ता कस्ता आएका छन्? आलोचना प्रशंसा दुइटै बटुलेको लेखक हो तपाईँ।
मैले प्रशंसा पनि एकदमै धेरै प्रशंसा पनि पाएको छु प्रशंसामा, आलोचनामा आलोचना पनि एकदम निकृष्ट पनि पाएको छु, व्यक्तिगत लान्छना चरित्र हत्यासम्म पनि पुगेको छ आलोचनाको स्तर भने, म आलोचनाहरूलाई चाहिँ सस्तो आलोचना छ भने त म त्यसलाई एकदम गम्भीर रूपमा लिन्छु, मैले त्यो सुधार्नुपर्ने रहेछ है यहाँनिर म अगाडि बढ्नको लागि, यसो नगरी हुँदैन भन्ने लाग्छ। तर कतिपय आलोचनाहरू चाहिँ व्यक्तिगत एकदम रिस साध्नको लागि अथवा चाहिँ मेरो सफलतासँग चाहिँ ईर्ष्या गर्नेहरू त्यो खालको आलोचक पनि मैले देखाएको छु, उनीहरूको कुरालाई चाहिँ म एकदम सामान्य रूपमा व्यवस्था गरिदिन्छु।
तपाईँलाई अब आलोचनाको प्रसङ्ग उठ्दाखेरि मैले यहाँ सुबिनजी आउँदै हुनुहुन्छ भनेर फेसबुकमा स्ट्याटस राख्ने बित्तिकै धेरै कमेन्टहरू छन्, प्रशंसा आलोचना दुवै छन् फेरि यसमा पनि। पहिलो आलोचना नै परेछ निरज दाहालको, पुस्तकको स्तर किन खस्किएको, सेलिब्रिटी भएपछि त झन् बढ्नुपर्ने होइन र समरलभ भन्दा साया र साया भन्दा मनसुन भनेर तपाईँलाई आरोप लाउनु भएको छ।
निरजी भन्नुभयो होइन नाम, निरजी यहाँलाई धेरै धेरै धन्यवाद, यहाँले चाहिँ किसिमको धारणा आफ्नो चाहिँ विचार चाहिँ व्यक्त गर्नुभयो। अब के हुन्छ भने हेर्नुहोस् होइन, मैले चारवटा किताब लेखेको छु, चारवटा किताबका अलग अलग पाठकहरू छन्, कसैलाई कथाकी पात्र मनपर्छ, कसैलाई समरलभ मनपर्छ, कसैलाई साया त कसैलाई मनसुन। अहिले भनेपछि अब धेरै किताबको सङ्ख्या बढ्दै जाँदाखेरि पाठकहरू पनि कुन किताब मनपर्ने भन्ने चिज चाहिँ एउटा हुँदो रहेछ। जस्तो अब धेरैलाई चाहिँ समरलभ पनि मनपर्छ किनभने त्यो एउटा त्यसले मानक बन्यो मेरो करियरमा भने, सायाका पाठकहरू छुट्टै छन्, आलोचना गर्ने पाठकहरू पनि छुट्टै छन्, मनसुनका प्रशंसकहरू पनि छन्, मनसुनका आलोचकहरू पनि छन्। अब यहाँलाई चाहिँ अब त्यो माथिबाट तल खस्किँदै गएको जस्तो पनि लागेछ। अर्को एउटा ह्युमन साइकोलोजी मैले बुझेसम्म हामीलाई प्रायः पुराना कुराहरू नै बढी मनपर्छन्, पुराना अतीतमा हामीलाई रम्न मनपर्छ, हामीलाई चाहिँ पुरानो यो ठाउँ यो बेलामा सन् 1980 यस्तो थियो भन्दाखेरि त्यसले आनन्द दिन्छ, 2015 हामीलाई मन पर्दैन, 16 मन पर्दैन, भनेपछि हामी बढी पुराना अतीतमा बढी रमाउन खोज्ने हिसाबमा त्यो भइरहेको हुन्छ। मलाई लाग्छ अर्को पुस्तक आइसकेपछि यहाँलाई मनसुन पक्कै पनि मनपर्नेछ, जसरी मनसुन आएपछि धेरै पाठकहरूलाई साया अहिले मन पर्न थालेको छ। धन्यवाद।
मैले तपाईँको यी प्रश्नहरूलाई यहाँ पाठकका प्रश्न अथवा श्रोताका प्रश्नसँगै मलाई आफ्नो प्रश्न पनि जोड्न मन लाग्यो। तपाईँले युरोपको यति राम्रोसँग व्याख्या गर्नुभएको छ, जानुभएको थियो आफै?
म समरलभ लेख्नुभन्दा अगाडि अथवा साया लेख्नुभन्दा अगाडि युरोपमा गएको थिइनँ, पछि गएँ।
अनि साया लेख्नुभन्दा पछाडि पुग्नुभएको?
पछाडि पुगेँ म।
तर सायामा त यस्तोसँग लेख्नु भएको छ कि तपाईँले पुगेको जस्तो, त्यो अनुभव कसरी लिनुभयो?
त्यो चाहिँ त्यसलाई पनि एउटा रिसर्च भन्न सकिन्छ होइन, जस्तो कि बाहिर त अहिले साथीहरू धेरै हुन्छन्, प्लस हामी अहिले इन्टरनेटको सुविधा छ, युट्युब भिडियो हेर्छौँ हामी, विकिपिडिया गुगल आदि इत्यादि सबै चिजहरूबाट र साथीहरूसँगको निरन्तर सम्पर्कबाट यी चिजहरू सम्भव भएको
हो। ए, तपाईँ नपुगिकनै?
हजुर।
अर्को मलाई सोध्नमा लागेको कुरा, जस्तो हामी सिनेमामा हेर्दा पनि हिरोले डिसिम डिसिम मारेपछि हामीलाई स्वाद लाग्छ, आफैले मारे जस्तो लाग्छ र हामी मनोरञ्जन गरेर मजाले 3 घन्टा बिताउँछौँ, उपन्यासमा पनि पाठकले पनि त्यसै गरी आफूलाई प्रतिस्थापन गर्छ कुनै पात्रमाथि भने लेखकले पनि प्रतिस्थापन गरेपछि मात्रै राम्रोसँग लेख्न सक्छ कि जस्तो मलाई लाग्छ। तपाईँले भनौँ न समर लभ र सायाको कुरा गर्दा तपाईँले आफूलाई कुन पात्रको रूपमा त्यहाँ प्रतिस्थापित गर्नुभयो?
समर लभ र सायामा म अधिकांश रूपमा अतीत शर्मा बनेर लेखेको छु। मैले मेरो व्यक्तित्व पनि अतीत शर्मासँग धेरै मिल्छ जस्तो लाग्छ। धेरै ठाउँमा म भ्रमण गर्दाखेरि पाठकहरूले भन्नुहुन्छ त्यो कथामा पढेको अतीत शर्मा ठ्याक्कै तपाईँ जस्तै लाग्यो मलाई, त्यो भन्नुहुन्छ। किनभने त्यो म भनेर मैले लेखा हुन्छ प्रथम पुरुषमा, उहाँहरूले चाहिँ लेखक भनेर बुझ्नुहुन्छ, सायद त्यो भएर पनि होला उहाँलाई। तर स्वभाव जस्तो अन्तर्मुखी हुने स्वभाव अनि त्यो प्रेमप्रतिको आसक्ति त्यो टाइपको चाहिँ व्यक्तित्व ममा धेरै छ जस्तो लाग्छ। र मलाई लाग्छ त्यो अतीत शर्मा भन्ने पात्रमा मैले धेरै न्याय गरेको छु।
अनि लेखक पात्र नि?
लेखक पात्र त एउटा काल्पनिक पात्रको रूपमा, अब आफू पनि लेखक भएको हुनाले त्यो लेखक
बनाइदिनु,
छिन्मा त्यो लेखक हुनलाई त मेरो अहिलेको करियर बाटो सजिलो भयो होइन। तर अतीत शर्मा हुनलाई चाहिँ त्यो करियरलाई पर राखेर एउटा सुबिन भट्टराई मात्रै बनेर सोच्दाखेरि म अतीत शर्मा हुन सक्छु जस्तो लाग्छ।
समर लभ र साया पढिसकेपछि मैले अनुभव गरेको, अब ठ्याक्कै कुन शब्दमा भन्नुभयो त म भन्न सक्दिनँ, तर समर लभ भन्दा पछि लेखिएको सायामा चाहिँ तपाईँले भोकाबुलरी नै आफूमा ग्रोथ गरे जस्तरी एकदम बढी शब्दहरू त्यहाँ नभएका र अलिकति ट्रेन्डभन्दा बाहिरका मिठा हुने गरी शब्दहरू प्रयोग गर्नुभएको देखेँ मैले। मलाई त्यस्तो लागेको मात्रै हो कि साँच्चीकै नै बढी अध्ययन गर्नुभएको?
अध्ययन त गरेको केही पनि होइन, किनभने समर लभ र सायाको दूरी त्यति धेरै छैन। समर लभ निस्केको डेढ वर्षमा साया निस्किन भ्यायो, त्यो डेढ वर्ष पनि पुरै छ महिना मात्रै चुप लगाएर बस्यो, छ महिनापछि लेख्न सुरु गरिहाल्यो। यो भोकाबुलरी त्यो फ्लो त्यो राइटिङको यहाँले कुरा गरौँ, त्यो राइटिङ मसँग अलरेडी छ, पहिलेदेखि छ मसँग। म भनौँ म प्लस टू पढ्दैदेखि अथवा एसएलसी दिएदेखि नै त्यो मेरो त्यो स्तरको भाषा थियो मसँग। मैले खालि अहिले किताबहरूमा समर लभमा होस् मनसुनमा होस् अलिक प्रयोग म गर्दिनँ, त्यो स्तरसम्म म अलिक पुगिहाल्दिनँ। किन भन्दाखेरि त्यो स्तरले सबै पाठकलाई तान्न सकिँदैन, पाठकहरूलाई सिम्पल कुराहरूले नै बढी छुन्छ। म अहिले मनसुनमा पनि अब भनौँ न मैले के अनुभव छ, जस्तो मैले मनसुन लेख्दाखेरि पहिलो ड्राफ्ट एकदमै भारी किताब बनिदियो, त्यो यति फिलोसफिकल बनिदियो, यति त्यो मान्छेहरूको मनोविज्ञानमा बढी खेल्यो, बढी लामा लामा वाक्यहरू भए, एकदम हार्ड शब्दहरू भए, भोकाबुलरी एकदम भयो। त्यसलाई मैले तिनचोटि चारचोटि लिएर सिम्प्लिफाई गरेँ। भन्नुको माने मलाई चाहिँ नि त्यो अलिक गम्भीरभन्दा पनि अलिक सरल तरिकाले लेख्न मनपर्छ, किनभने त्यसले धेरैभन्दा धेरै पाठकहरूलाई कनेक्ट गर्न सकिन्छ जस्तो लाग्छ।
म फेरि फेसबुकतर्फै तपाईँलाई आएको प्रश्नमा लाग्छु, समर लभ र सायाको पुस्तक म किन्न चाहन्छु तर कसरी प्लिज बताइदिनुहुन्थ्यो कि भन्नुभएको छ?
यो त
ठाउँ खुलाउनु भएको छ,
एकदम ठाउँ खुलाउनु भएन, एकदम सजिलो क्वेसन सोध्नुभयो। नेपालका जुनसुकै पुस्तक पसलमा जानुहोस्, यहाँले समर लभ साया पाउन सक्नुहुन्छ। यदि अब यहाँ नेपालमा हुनुहुन्न, बाहिर विदेशमा हुनुहुन्छ भने, नेपालमा कोही साथीभाइ हुनुहुन्छ भने उहाँहरूलाई मगाउन लाउनुहोस्, किनेर पठाउन लाउनुहोस्। त्यही नै मुख्य उपाय हो। अब धेरै विकटमा हुनुहुन्छ भने कुनै पुस्तक पसलेलाई फेरि मगाउन लाउनुहोस् अलिकति सुगम ठाउँबाट, यो बाहेक अरू त विकल्प पनि छैन।
यहाँ अब मैले मनसुन पढेको छैन तर मनसुनका प्रश्नहरू पनि आएका छन् यहाँ। पहिला त एउटा गुनासो सुनाइदिनुहोस् है भनेर सुनाइदिनु के अरे लेख्नु भएको छ नवीन नेपालले, जति सुबिन दाईले मन जित्नुभयो त्यति मन मनसुनले जितेन, मेरो गुनासो सुनाइदिनु भन्नुभएको छ।
नवीनजी यहाँलाई धेरै धन्यवाद। मनसुन अब के हुन्छ भने किताब यति धेरै चारवटा पाँचवटा किताब आइसक्यो, यति धेरै पाठकहरू भइसक्नुभयो, अब यहाँलाई मैले छुन सकिनँ, म क्षमा माग्न चाहन्छु, अर्को किताबमा म पक्कै पनि मिहिनेत गर्नेछु।
सँगै यसलाई नै जोड्ने पूरक प्रश्न नितु बिकाको छ, मनसुनको दोस्रो भाग पनि लेख्नु भए हुन्थ्यो नि, प्लिज प्लिज यो क्वेसन नै सोधिदिनुहोस् न।
यहाँलाई पनि धेरै धन्यवाद। मनसुनको दोस्रो भाग लेखिँदैन, यहाँले कथामा अलिकति ट्रेजेडी आयो भने अर्को त्योमा लगेर जबरजस्ती मिलाउनु पर्छ भन्ने छैन, किनभने प्रेम सधैँ सुखमा मात्रै पनि अन्त्य हुँदैन, प्रेम दुःखमा पनि अन्त्य हुन्छ। हामीले नै समाजमा देखेका छौँ कति पात्रहरू, कति व्यक्तिहरू जसको प्रेम चाहिँ एकदम अप्ठ्यारो ठाउँमा गएर अन्त्य भएको छ। मैले किताबको सुरुमै पनि भनेको छु नि, यहाँले त्यो पढ्नुभयो भने थाहा हुन्छ, कसैका प्रेम कहानी फुल्छन् कुना कन्दरा, कसैका प्रेम कहानी रहन्छन् आधा अधुरा, यहाँले बुझ्नुभयो होला यो कथाको आशय। धन्यवाद यहाँलाई।
अब फेरि समर लभ पछि साया लेखेर पनि होला तपाईँलाई चाहिँ सिक्वेल लेख्ने राइटरको रूपमा पनि चिन्न थाल्नु भएछ पब्लिकले भन्ने मैले मेरो बुझाइरह्यो यहाँ आएको कमेन्टहरू देख्दाखेरि।
पक्कै पनि मलाई पनि के लाग्छ भने मैले दुइटा अब जस्तो समर लभ एउटा ओपन एन्डिङको किताब थियो, तर मनसुन ओपन एन्डिङ छैन। म यहाँले यसलाई के स्पष्ट गराउँ भने मनसुन ट्रेजेडीमा बितेको छ, समर लभ अलिकति खुल्दुलीमै उसमा बितेको थियो भने मनसुनको कथा त सकिसक्यो। अब पाठकहरूले के चाहिरहनु भएको छ भने त्यहाँ फेरि अब त्यो मनसुन भन्ने पात्रका अर्को आयाम मैले केलाइदिएर अनि लास्टमा गएर त्यो सुभान भन्ने पात्रसँग मिलाइदिउँ, पाठकहरूको यो आशय चाहिँ रहेको छ। अब यो त सधैँभरि सम्भव हुँदैन किनभने सिक्वलमा यता लिमिटेसन्सहरू हुन्छ र किताब त्यति सुन्दर नहुन पनि सक्छ जस्तो लाग्छ मलाई।
यी सामान्य कुरा सबैले तपाईँलाई धेरै पत्रकारले सोद्धा हुन्, पत्रिकाहरूमा रेडियो टिममा आइसकेको होला, मलाई अलिकति फरक खालको प्रश्न हुन्छ कि जस्तो लाग्यो यो सोद्धाखेरि। मनसुन लेखिसक्दा अथवा आइसक्दा त तपाईँ एउटा लेखक लेखनमा एउटा नाम लिइसक्नु भएको थियो, तर समरलब आउँदाखेरि यद्यपि त्यो अगाडिको कथा सङ्ग्रह आइसके पनि त्यति पपुलर भइसक्नु भएको थिएन। त्यो बेलामा समरलभ लेखिसकेपछि तपाईँले फर्स्टमा लिएर गएर कसलाई सुनाउनु भयो
समरलभ,
प्रतिक्रिया कस्तो पाउनु भयो? प्रकाशकलाई सुनाउनु भयो कि आफ्नो वरपरको कसलाई सुनाउनु भयो?
प्रकाशक माझमा धेरै पछि पुग्यो त्यो किताब, प्रकाशकमा पुग्नुभन्दा अगाडि त्यो किताब मेरै भाइहरू नै थिए, होइन साथीभाइहरू थिए, उनीहरूलाई नै मैले सुनाएँ। जस्तो मैले नर्वेको प्रसङ्गहरू जो मित्रबाट मैले लिएको थिएँ, भनौँ न नर्वेको ठाउँको बारेमा मैले जसरी लेख्न सफल भएँ, त्यो चाहिँ नर्वेमै बस्ने मेरा मित्रहरू थिए, उनीहरूले गर्दाखेरि सम्भव भएको थियो। अभियसली पाण्डुलिपि चाहिँ उनीहरूलाई पढाउन एकदम जरुरी थियो, उनीहरूलाई पढाएँ, अनि भाइहरू थिए उनीहरूलाई पढाएँ र एकदमै राम्रो राम्रो रेस्पोन्स आयो। रातभरि निन्द्र लागेन भन्ने टाइपको नै कमेन्ट उहाँहरूले
साथीहरूले
भाइहरूले गरे, त्यो चिज चाहिँ एकदम उत्साहजनक थियो।
त्यसपछि तपाईँ प्रकाशकमा
प्रकाशकमा गयो, प्रकाशकमा गइएको कथा अर्कै छ फेरि, र प्रकाशकले पनि पढेर राति 11-12 बजी मलाई एसएमएस गर्नुभएको थियो, यो किताब चाहिँ एकदम पढेर सिध्याएँ मैले, राम्रो लाग्यो भन्ने टाइपको मेसेज उहाँले गर्नुभयो। एकदम हतपत किताबहरू एक्सेप्ट नगर्ने प्रकाशकले किताब मेरो पहिलो किताबै पढेर एकदम दोस्रो किताब भनौँ न पढेर एकदम एप्रिसिएट गर्नुभयो, त्यो चिज आफैमा एउटा उत्साहजनक अवस्था।
त्यसपछि तपाईँलाई अनि कस्तो भयो?
त्यसपछि एकदम जोस आयो मलाई, एकदम त्यो चाहिँ मलाई लागेको थियो। के लागेको थियो भने यो किताबले म्याक्सिममको मन जित्छ, मन नजित्नेलाई त अब जतिसुकै जे जे लेखे पनि कसैको त मन जित्नै सकिँदैन, कसैको मनै त्यति कठोर हुन्छ होइन, तर म्याक्सिममको मन जित्छ भन्नेमा चाहिँ म विश्वस्त थिएँ।
अब आजभोलि लेख्दाखेरि चाहिँ तपाईँ के सोचेर लेख्नुहुन्छ?
आजभोलि चाहिँ अलिकति अब के रहेछ भने नि, पाठकहरू धेरै भएपछि अलिकति प्रेसर हुँदो रहेछ। त्यति बेला मेरा पाठकहरू नै समरलभ लेख्ने बेला मेरा पाठकहरू खासै थिएनन्, कथाकी पात्रमा कति नै पाठक थिएर होइन, तर एकदम निर्बन्ध भएर लेखियो। अब चाहिँ के हुन्छ भने मेरो त अब लाखको सङ्ख्यामा पाठकहरू हुनुहुन्छ, लाखौँको सङ्ख्यामा, भने मेरो पाठकहरूलाई यस्तो चिज मनपर्छ है, मेरो पाठकहरूलाई यस्तो चिज मन पर्दैन है भनेर म एकदम सेलेक्टिभ राइटिङमा लागेको छु अहिले।
कृष्ण आचार्यले तपाईँलाई सोध्नुभएको छ, यो सोध्नु कि यति मिठो शब्द कसरी सोच्नुहुन्छ?
अब कृष्णजीलाई धेरै धेरै धन्यवाद होइन, यहाँले चाहिँ मेरो लेखाइलाई एकदम मिठो भनिदिनु भयो। यो चाहिँ नेचुरली आएको चिज हो जस्तो लाग्छ मलाई, मैले त्यति धेरै मिहिनेत गरेर साहित्यको अध्ययन गरेर साहित्यको ब्याकग्राउन्डबाट आएको मान्छे पनि, म साइन्स पढेको साइन्सको विद्यार्थी, मैले साहित्य पढ्नै पाइनँ कहिले पनि मेरो युनिभर्सिटी लेभलसम्म हुँदाखेरि, अलिअलि चाहिँ बाल्यकालमा छिटफुट किताबहरू बाहेक, यो चाहिँ निरन्तर अध्ययन हुनुपर्छ, मिहिनेत गर्नुपर्छ आफूले, कतिपय अवस्थामा लकले पनि काम गर्छ, तपाईँले घुम्नुपर्छ, मान्छे चिन्नुपर्छ, समाज चिन्नुपर्छ, यो चिजहरूले तपाईँले तपाईँभित्रको लेखकलाई निखार्छ।
अब यो धेरैको जिज्ञासा पनि होला, बिरानो सरोज नामबाट सोध्नु भएको छ, आजभोलि कता व्यस्त हुनुहुन्छ, अब नयाँ पुस्तक कहिलेसम्म पढ्न पाउँछौँ भनेर लेख्नु भएको छ?
अहिले त यो मनसुन कै अब स्याहार सुसार गरिरहेको छु, अहिले 2 महिना भयो होइन, यसलाई नै अलिकति प्रवर्धन गर्नेतिर लागिरहेको छु, नयाँ कथा पनि सोचिरहेको छु साइडमा, तर अनेक कथाहरू दिमागमा आउँछन् जान्छन्, मलाई आफैलाई पहिला टच गर्नु पऱ्यो, छुनु पऱ्यो, मलाई जबसम्म कुनै कथाले मलाई छुँदैन त्यो कथा म लेख्दै लेख्दिनँ। यहाँहरूसँग पनि सम्पूर्ण पाठकहरूलाई म यो यहाँबाट अनुरोध गर्न चाहन्छु, यहाँहरूसँग पनि केही कथाहरू छन् भने कृपया मसँग सम्पर्क राख्न सक्नुहुन्छ, मलाई छोयो भने म यहाँको कथाहरू पनि किन नलेखौँ त,
प्रेमकै हो अब लेख्ने।
प्रेम त हुनुपर्छ जस्तो लाग्छ मलाई, किनभने पाठकहरूको अपेक्षा, अघि पनि मैले भने नि मेरा पाठकहरूलाई के मनपर्छ र के मन पर्दैन त्यो रुचि चाहिँ मैले पहिले ल्याएर त्यसै अनुसारले काम गर्नुपर्ने हुनसक्छ। प्रेम हुन्छ जस्तो लाग्छ मलाई चाहिँ आगामी किताबमा, कम्तीमा अब आउने किताबमा चाहिँ।
हुन त मलाई प्राय इफ क्वेसन सोध्न मन लाग्दैन, तर आज सोधौँ सोधौँ लाग्यो सुबिनजी, तपाईँ फुल टाइम लेखक हो, यो नभएको भए के हुनुहुन्थ्यो, अथवा समरलभ हिट नभएको के गर्नुहुन्थ्यो?
यो नभएको भए म एउटा इन्भाइरोमेन्टल साइन्समा मास्टर्स डिग्री गरेको विद्यार्थी थिएँ, म सायद नेपालमा त मैले अनगिन्ती ठाउँहरूमा आवेदन दिँदा पनि मलाई इन्टरभ्यूको लायक पनि सम्झेन धेरै सङ्घ संस्थाहरूले, म कतै कुनै अरू नै देशमा चाहिँ म सेटल भइसकेका हुन्छु हुन्थेँ होला जस्तो लाग्छ।
तपाईँको घरको परिवार तपाईँले यो पेसा रोजेर सन्तुष्ट हुनुहुन्छ त बुवा आमा?
बुवा आमाहरूको हकमा चाहिँ एकदम टाइम लाग्ने रहेछ, अहिले राम्रो भइरहेछ भनौँ न। पहिला चाहिँ लेखेर पनि हुन्छ भन्ने टाइपको कुराहरू आउँथे, उहाँहरूले चाहिँ नि एक दुई वर्ष अगाडिसम्म पनि लोकसेवा लडे हुन्थ्यो, फलान ठाउँमा चाहिँ फर्म भरे हुन्थ्यो भन्ने चाहिँ गर्नुहुन्थ्यो भने अहिले मलाई लाग्छ उहाँहरू एकदम सन्तुष्ट हुनुहुन्छ। अहिले उहाँहरूले त्यो किसिमको कुराहरू मसँग गर्नुहुन्न, तर भविष्यमा चाहिँ अब रिटायर भएर पेन्सन आउने कुराहरू पनि चाहिँ त्यो कुरा गर्नुहुन्छ होइन। अब यो पेसामा त रिटायर भएर पेन्सन आउने भन्ने त हुँदैन, तर किताबहरूको रोयल्टीले चाहिँ एकदम कालान्तरसम्म चाहिँ पुगिरहेको छ भन्ने एउटा सोच उहाँहरूले बुझिसक्नु भएको छ।
परिवारको कुरालाई ल हामीले एकछिन बिर्स्यौँ होइन, जेनेरेसन ग्यापले गर्दा पनि त्यो भयो होला। तपाईँ आफूलाई चाहिँ पुगिरहेको छ त यसले?
मलाई मजाले पुगिरहेछ। अब मान्छेको सन्तुष्टि कतिसम्म हुन्छ भन्ने चिजले यो चाहिँ निर्भर रहन्छ होइन। अब आवश्यकताहरू इच्छाहरू महत्त्वाकाङ्क्षाहरू त कहिले पनि पुरा हुँदैन मान्छेको। एउटा पुरा भयो अर्को आउँछ, अर्को पुरा भयो अर्को आउँछ, तर आजको मितिसम्म चाहिँ म सन्तुष्ट छु। मेरो महत्त्वाकाङ्क्षा धेरै छ पनि छैन, सामान्य जीविकोपार्जन गर्नको लागि लेखनले मलाई दिएकै छ जस्तो लाग्छ।
ठ्याक्कै त तपाईँले अहिले भन्न दिमागमा छैन मेरो अर्को प्लटमा अहिले मनसुन नै सुमसुमाएर बसिया छु भन्नुभयो, तपाईँ बढीमा कति समयमा तपाईँ अर्को किताब पढ्न पाउँछन् होला त पाठकले?
मैले पाठकहरूलाई चाहिँ अर्को साल भनेको छु होइन, अर्को साल भनेको यो अहिले 73 साल हो, मलाई लाग्छ 74 भित्रमा चाहिँ पाठकहरूको हात हातमा मेरो किताब पुगिसक्छ।
त्यतिको ग्यापमा हुँदो रहेछ,
त्यतिको ग्याप 1.5 वर्ष चाहन्छु मलाई लाग्छ एउटा किताब
फुर्नुपर्छ। मुड चाहिन्छ,
मुड चाहिन्छ मलाई, मुड एकदम चाहिन्छ। तर दिमागमा पहिला कथाको प्लट आइसकेको छ भने चाहिँ मैले अघि पनि भने नि मैले 3 महिना चाहिँ ढोका थुनेर बसेँ भने एउटा पाण्डुलिपि लिएर म निस्किन्छु।
अब लगभग हामी अन्त्यतिर छौँ सुबिनजी, यो तपाईँसँगको कुराकानी सुनिसकेपछि अथवा यो 10 भागदेखिबाट पालै पालो कुरेर साया सुनिसक्नु भएको कति साथीहरूले चाहिँ यो सकिसकेपछि तपाईँसँग सम्पर्क गर्न खोज्नुभयो भने, मलाई यहाँ अहिले कार्यक्रम चल्दा चल्दै पनि कति फेसबुक र ट्विटरमा प्रतिक्रिया आइरहेको छन् तपाईँलाई कसरी भेट्न सकिन्छ भनेर, तपाईँलाई भेट्न वा सम्पर्क गर्न के गर्नु पर्यो?
म चाहिँ बढीभन्दा बढी सोसियल मिडिया चलाउँछु र त्यसबाट मैले सक्दो जवाफ दिइरहेको हुन्छु पाठकहरूलाई। मलाई फेसबुकमा यहाँले खोज्न सक्नुहुन्छ सुबिन भट्टराई,
स्पेलिङ सहित भन्नुहोस्,
SUBIN BHAETTERAI फेसबुकमा सुबिन भट्टराई भनेर सर्च गर्नुभयो भने मेरो पेज आउँछ। त्यो पेजमा यहाँले मेरो प्रोफाइल पिक्चर र मनसुनको कभर देख्नुहुन्छ पक्कै पनि, त्यो पेजमा म उपलब्ध छु। ट्विटरमा मलाई खोज्न चाहनुहुन्छ भने सुबिन भट्टराई 1 मेरो ह्यान्डल, स्पेलिङ सुन्नु होला, SUBIN BHAETTERAI 1 मेरो ट्विटर ह्यान्डल, र म इन्स्टाग्राममा पनि एकदम एक्टिभली छु। मलाई तिनवटा ठाउँहरूमा यहाँहरूले पछ्याउन सक्नुहुन्छ, यहाँहरूले चाहिँ मसँग संवाद गर्न सक्नुहुन्छ, र यहाँहरूलाई अघि पनि मैले भने आफ्नो केही कथाहरू छन् भने मसँग बकायदा सेयर गर्न पनि सक्नुहुन्छ।
हस् सुबिनजी, हामीलाई साया पनि वाचन गर्नको लागि तपाईँले अनुमति दिनुभयो र हामीले 11 श्रृङ्खला लगाएर वाचन गऱ्यौँ। आज आएर तपाईँले आफ्ना कुरा हाम्रा जिज्ञासाहरू पुरा गरिदिनु भयो, धेरै धेरै धन्यवाद तपाईँलाई।
धन्यवाद यहाँलाई पनि, धेरै धेरै धन्यवाद। श्रुति सम्वेकसँग एकदम पुरानो साइनो गाँसी जस्तो लाग्छ मलाई पनि, समर लभदेखि नै। समर लभ र श्रुति सम्वेक अथवा साया र श्रुति सम्वेक एक किसिमले पर्याय जस्तो लाग्न थालिसक्यो मलाई पनि। आशा छ अब भविष्यमा मनसुन पनि यही कार्यक्रम मार्फत पाठकहरूमा पुग्नेछ। धन्यवाद।
हवस् त, आजको लागि श्रुति सम्वेकबाट सुबिन भट्टराई सँगसँगै प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि विदा माग्ने तर्खरमा छौँ। तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि प्रतिक्रिया दिनका लागि हाम्रो ठेगाना SHRUTI shruti@unn.com.np रहेको छ। अर्को दिनसम्मका लागि विदा पाऊँ। नमस्कार, शुभरात्री।